بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر. ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے. ہمارے آج کے پروگرام کا موضوع ہے عراق کی تازہ ترین صورتحال. اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، تو ملاحظہ فرمائیے. ایسا لگتا ہے کہ عراق میں نئی حکومت کی تیاریوں کے ساتھ ہی، یا یوں کہا جائے کہ نئے صدر کے انتخاب کے بعد، نئے پارلیمنٹ کی اسپیکر کے انتخاب کے بعد اور نئے وزیراعظم کے انتخاب کے بعد، اب عراقی عوام، سیاسی قیادت اور حتیٰ فوج، عوامی رضاکار فوج، سب میں ایک طرح سے ایک نیا جوش اور ولولہ پیدا ہو گیا ہے، اور اپنے ملک میں دہشت گردوں کے خلاف جنگ کا ان کے اندر ایک نیا جذبہ پیدا ہوا ہے. چنانچہ عراقی فوج، عوامی رضاکار فورس اور پیشمرگہ کے مشترکہ آپریشن سے سر انجام صوبہ صلاح الدین کا شہر عملی 2 مہینے سے زیادہ عرصے تک داعش کے محاصرے میں رہنے کے بعد پوری طرح آزاد ہو گیا. داعش کے دہشت گردوں نے اس عرصے میں پوری کوشش کی کہ عام علی شہر کے اندر داخل ہو جائیں، لیکن شہر کے عوام نے پوری بہادری اور فداکاری کا مظاہرہ کرتے ہوئے دہشت گردوں کو شہر کے اندر داخل ہونے سے روکے رکھا، اور تن تنہا انہوں نے دہشت گردوں کا مقابلہ کیا. اس درمیان دہشت گردی یا دہشت گردوں کے خلاف جنگ کرنے کا دعویٰ کرنے والے ملکوں نے ایک بار بھی عام علی شہر کے لوگوں کی نہ تو خیریت معلوم کی اور نہ ہی مدد کے پہنچے. عمرلی شہر کے عوام کی اسی استقامت نے انہیں دہشت گردوں پر فتح دلائی. اس وقت صورتحال یہ ہے کہ عمرلی اور سلیمان بیگ شہر پوری طرح آزاد ہیں، اور دہشت گرد عناصر کرکوک کی جانب فرار کر گئے ہیں. علاقے میں مبصرین کا کہنا ہے کہ عمرلی شہر کا جس طرح سے عوام نے استقامت اور فوج اور عوامی رضاکاروں نے دہشت گردوں کے خلاف آپریشن کر کے محاصرہ توڑا ہے، اس نے جہاں دہشت گردوں کے حوصلے پست کر کے رکھ دیے، وہیں دہشت گردوں کے سرپرستوں پر بھی یہ پوری طرح واضح ہو گیا کہ عوام کے سامنے کسی بھی طرح کی دہشت گردی اور کوئی بھی دہشت گردانہ ہتھیار کارگر ثابت نہیں ہو سکتا. بہرحال آج کے اس پروگرام میں دہشت گردوں کی شکست اور دہشت گردی کے تعلق سے امریکہ اور اس کے اتحادیوں کے دوہرے معیاروں پر بات کریں گے، مگر یہاں پر ملاحظہ فرمائیے ہمارے ساتھیوں کی تیار کردہ یہ رپورٹ.
عراقی فوج اور عوامی رضاکار فورس کے جوان عامر علی اور سلیمان بیگ کو تکفیری دہشت گرد گروہ داعش کے قبضے سے آزاد کرانے کے بعد اب شمالی شہر موصل کی جانب پیش قدمی کر رہے ہیں. عراقی فوج کے اعلی عہدیدار بریگیڈیئر عبد الامیر زیدی نے بتایا ہے کہ گزشتہ 5 روز سے جاری فوجی کارروائی کے دوران داعش کے 200 دہشت گردوں کو ہلاک اور 50 سے زیادہ دیہی آبادیوں کو آزاد کرا دیا گیا ہے. دجلہ فوجی کمان کے سربراہ کا کہنا ہے کہ عراقی فوج کرکوک کی سمت 60 کلومیٹر تک پیش قدمی کر چکی ہے. ان کا کہنا تھا کہ فوج اور قومی رضاکار فورس کے جوان کرکوک اور عامرلی شاہراہ کو داعش کے دہشت گردوں سے پاک کرنے کی کوشش کر رہی ہیں کہ جس کے بعد موصل شہر کی آزادی کا راستہ ہموار ہو جائے گا. عراقی سیکورٹی فورس نے اتوار کے روز صوبہ صلاح الدین میں داعش کے خلاف بھرپور کاروائی کر کے عامرلی شہر کا محاصرہ توڑنے کے بعد اسے دہشت گردوں کے قبضے سے مکمل طور پر آزاد کرا لیا تھا. اس کاروائی میں عراقی اور کرد رضاکاروں نے بھی فوج کے شانہ بشانہ حصہ لیا. مشرقی تکریت میں واقع عامرلی شہر میں زیادہ تر ترکمن شیعہ آباد ہیں، اور اس شہر کو تقریباً 2 ماہ سے داعش کے دہشت گردوں نے اپنے محاصرے میں لے رکھا تھا. تاہم عامرلی کے باشندوں نے مزاحمت کی اور انہیں شہر کے اندر داخل ہونے سے روک دیا. عامرلی سے خواتین اور بچوں کو عراقی فوج نے ہیلی کاپٹروں کے ذریعے نکال لیا تھا، لیکن اس کے باوجود بڑی تعداد میں لوگ داعش کے محاصرے میں پھنسے ہوئے تھے. عامرلی کو آزاد کرانے کے بعد عراقی فوج اور رضاکار ملیشیا کے جوانوں نے کرد آبادی والے علاقے سلیمان بیگ کو داعش اور باس پارٹی کے دہشت گردوں کے قبضے سے مکمل طور پر آزاد کرا لیا. سیاسی تجزیہ نگار عامرلی اور سلیمان بیگ کی آزادی کو عراقی عوام کے اتحاد کا نتیجہ قرار دے رہے ہیں، جو ملک کے بااثر مذہبی رہنما آیت اللہ العظمیٰ سیستانی کی اپیل کے بعد قائم ہوا تھا. عراقیوں نے داعش کے خطرے کی گہرائی کو اچھی طرح سے محسوس کر لیا ہے، اور اب وہ ملک کے اعلی حکام اور مذہبی قیادت کی اپیل پر اٹھ کھڑے ہوئے ہیں، اور عراقی عوام نے ثابت کر دیا ہے کہ دہشت گردی کے خلاف جنگ میں پوری قوم متحد ہے. تازہ ترین اطلاعات کے مطابق عراقی فوج موصل کی جانب مسلسل پیش قدمی کر رہی ہے، اور اس نے داعش کے دہشت گردوں کے خلاف بھرپور آپریشن کی تیاریاں مکمل کر لی ہیں. دفاعی ذرائع کا کہنا ہے کہ عامر علی اور سلیمان بیگ کی آزادی نے داعش کے دہشت گردوں کے حوصلے بری طرح سے پست کر دیے ہیں اور انہوں نے موصل شہر سے شام کے شہر رقہ کی جانب فرار کرنا شروع کر دیا ہے۔ دفاعی مبصرین کے مطابق عامر علی، سلیمان بیگ، توس خرماتو اور العظیم نامی علاقوں کے داعش کے ہاتھوں سے نکل جانے کے بعد ان کے زیر قبضہ دیگر علاقوں کے درمیان رابطے ٹوٹ گئے ہیں اور انہیں لاجسٹک سپورٹ حاصل نہیں ہو پا رہی ہے۔ عراقی فوج اور کرد رضاکاروں کی کاروائیاں اب پوری طرح سے جنوبی موصل کی جانب مرکوز ہیں۔ عراقی فوج تکریت کے علاقوں شرقات اور لقیارہ کی جانب سے داعش کے ٹھکانوں پر حملے کر رہی ہیں، جبکہ کرد فورس نے مرکزی تکریت میں زمار اور عیسائی آبادی والے علاقے تلکیف میں داعش کے ٹھکانوں پر حملے تیز تر کر دیے ہیں۔ دوسری جانب عراق میں سیاسی عمل بھی تیزی کے ساتھ جاری ہے اور کہا جا رہا ہے کہ نامزد وزیراعظم حیدر علی بادی اپنی کابینہ کا جلد ہی اعلان کر دیں گے۔ کابینہ کی تشکیل کے بارے میں مختلف سیاسی جماعتوں کے درمیان اتفاق رائے کی خبریں موصول ہو رہی ہیں۔ عراق کے وزیر خارجہ ہوشیار زیباری کا کہنا ہے کہ نئی حکومت مقررہ مدت سے پہلے ہی تشکیل پا جائے گی۔ عراق کے پارلیمانی دھڑوں نے موجودہ وزیراعظم نوری المالکی کی بجائے حیدر علی بادی کو اپنا لیڈر منتخب کر لیا تھا، کہ جس کے بعد صدر فواد معصوم نے انہیں حکومت بنانے کی باضابطہ طور پر دعوت دی۔ حیدر علی بادی نے قومی آئین کے دائرے میں رہتے ہوئے ایک وسیع البنیاد قومی حکومت کی تشکیل کا وعدہ کیا ہے۔ عراقی وزیراعظم نوری مالکی نامزد وزیراعظم اور ان کی کابینہ کے ساتھ اپنے بھرپور تعاون کا پہلے ہی اعلان کر چکے ہیں۔
جی ہاں، دہشت گردوں کے خلاف عراقی فوج اور عوامی رضاکار فورس کی کامیابی اور ساتھ ہی عراق کی سیاسی صورتحال اور سیاسی عمل میں پیش رفت، اس موضوع پر گفتگو ہوگی۔ اس وقت چلتے ہیں لندن اسٹوڈیو، جہاں پر موجود ہیں سیاسی امور کے ماہر ڈاکٹر عنایت اللہ اندرابی صاحب۔ السلام علیکم جناب۔ جی اندرابی صاحب، السلام علیکم۔
وعلیکم السلام۔
جی اندرابی صاحب، میں آپ سے پوچھنا چاہوں گا کہ ابھی جو دو ماہ یا تین مہینے قبل جس طرح سے داعش کے دہشت گردوں نے عراق پر حملہ کیا، موصل کو اپنے قبضے میں لیا، آواز آ رہی ہے میری آپ تک؟
جی صاحب، نہیں آ رہی۔ نہیں آ رہی ہے
جی آپ کی آواز میرے
جی
مجھ تک پہنچ رہی ہے؟ اگر میرا آپ سوال سن سکیں تو میں اس کا جواب چاہوں گا آپ سے، کہ اس وقت موجودہ صورتحال میں عراق میں
جی وہ آواز کٹ رہی ہے بیچ میں، میں نے کچھ
جی موجودہ صورتحال میں عامر علی شہر، جس کا تقریباً دو مہینے سے زائد عرصے سے دہشت گردوں نے محاصرہ کر رکھا تھا، اب فوج عوامی رضاکار فورس اور کرد پیش مرگا ملیشیا نے آزاد کرا لیا ہے، اس کے ساتھ ہی سلیمان بیگ اور دیگر علاقوں کو بھی آزاد کرایا ہے۔ یہ جو بڑی کامیابی نصیب ہوئی ہے دہشت گردوں کے خلاف، اس کا کیا پیغام ہے یا کتنے پیغامات ہیں خود دہشت گردوں اور ان کے سرپرستوں کے لیے؟
بسم اللہ الرحمن الرحیم۔ یہ دیکھیں، یہ بہت ہی ایک اچھی بڑی کامیابی ہے، ایک اسٹریٹجک اعتبار سے یعنی قابل ذکر، قابل قدر کامیابی ہے، لیکن اصل جو مسئلہ ہے وہ بہرحال بہت ہی سنگین ہے، اور یہ کامیابی جو ہے اس سے ڈیفینیٹلی دہشت گرد اور ان کی پشت پناہی جو قوتیں کر رہی ہیں ان کو تو بہرحال ایک دھچکا لگا ہوگا، لیکن یہ کہ عراق کی صورتحال کو بہتر جو لوگ دیکھنا چاہتے ہیں ان کو کسی انداز میں اس سنگینی کو نظر انداز نہیں کرنا چاہیے جو کہ صورتحال میں اب بھی موجود ہے۔
جی،
اور اس کا وہ اصل میں جو اس کی گریویٹی جو ہے صورتحال کے اندر، جو جس کو میں کہہ رہا ہوں کہ یعنی پوٹینشلی بہت ہی جو ایک خطرناک جو صورتحال ہے، تو اس کا اصل میں اس میں ایک دو چیزیں ہیں۔ ایک تو سب سے بڑی چیز جو ہے وہ ایک بیرونی مداخلت امریکہ کی اور خطے کے ممالک، جس میں آل سعود اور دوسری ترکی وغیرہ، قطر، ایسی قوتیں شامل ہیں، اور ان امریکہ کا یہ مسئلہ ہے کہ وہ یہاں لوگوں کو بانٹ کر شیعہ، سنی اور کرد और कुर्दों के साथ वो खसूसन फेवर करता है, और कुर्दों वो चाहता है कि वो कुर्द उसके हमनवार रहें और मुख्तलिफ मौके पर कुर्द उसका साथ दें। तो ये जो पैटर्नेज है, यानी पॉपुलेशन को ग्रुहों में बांटकर उनको फेवर्स करना, ये सूरत हाल को ज़रा यानी ये सूरत हाल को ज़रा खतरनाक बनाता है। ये एक चीज़ है। और दूसरी चीज़ जो यहाँ पे है और जिसके पीछे बेसिकली सऊदी किंगडम है, और जो सारे वो जो फिरका
जी
परस्ती और तकफीरियत का जो वो जारी है इराक में ही नहीं, ओवरऑल मुस्लिम वर्ल्ड में, तो वो दूसरी सबसे बड़ी खतरनाक चीज़ है। अब देखिए, आपकी ये जो अभी दाइश का सिलसिला शुरू हुआ, तो आपको मालूम है इसकी सारी तैयारी तो रका में की गई थी, शाम में, बल्कि ये तो हर कोई जानता है, लेकिन इसका एतराफ खुद अभी जब ये मामला हुआ तो उसके बाद यहाँ के साबिक प्राइम मिनिस्टर टोनी ब्लेयर ने एक पूरा एक मुदल्लल एक मजमून लिखा, तो उस मजमून में उसने ये बात कही कि ये सारी तैयारी रका में हुई, बल्कि उसने ये भी कहा कि सीरिया में जो अभी पिछले 2-3 सालों से हो रहा है उसमें ये सारी जो तकफीरियत, और बल्कि सिर्फ तकफीरियत फतावा और नजरियात की हद तक ही नहीं, बल्कि मुतशद्दिद वायलेंट वायलेंट तकफीरियत जो है, इस ये शाम के हालात में परवान चढ़ी। शाम में जिन कुव्वतों को इन लोगों ने प्रमोट किया, उसी उसी में ये हुआ कि ये सारी कुव्वतें वहां परवान चढ़ी, इनको ये ऑर्गेनाइज हो सकी, इन्होंने अपने आप को कंसोलिडेट किया, और बाद में इराक पर ये इन्होंने चढ़ाई की जो हमें मालूम है आज से कुछ महीने कबल। तो ये सूरत हाल की जो संगीनी है और सूरत हाल के जो ये खतरनाक पहलू हैं, इनको नजरअंदाज नहीं किया जाना चाहिए। और इनके लिए मैं समझता हूं कि इराक में एक बाजाबता एक मुस्तहकम एक हुकूमत, सियासी हुकूमत, एक पॉलिटिकल अथॉरिटी का कायम होना बहुत ही जरूरी है, और ये बात जरा इत्मीनान दे है कि उस सिलसिले में अच्छी पेशरफ्त हो रही है। हैदराबादी जो नामजद वजीर आजम है, उनका उनका लगता है कि उनको एक काबीना भी इंशाल्लाह तश्कील दी जाएगी,
जी
तो उस सिलसिले में कुछ इत्मीनान देह इशारात मिल रहे हैं, तो वो एक इस सिलसिले में एक बहुत बड़ी रिक्वायरमेंट है, एक बहुत बड़ी जरूरत है।
जी अंद्राबी साहब, आप देखें कि इराक़ में गुज़िश्ता 2-3 महीने के अंदर जो नई सूरत हाल पैदा हुई थी दाइश के हमले के बाद मुसल पर और दीगर इलाकों में, तो वहाँ आप देखें कि जब दाइश ने यज़दी फ़िरके का मुहासरा किया, उनके ख़िलाफ़ जुल्म किया, तो अमेरिका और मगरिब वाले फ़ौरन उठ खड़े हुए। अगरचे इराकी हुकूमत या दुनिया के इंसाफ पसंद अवाम, चाहे वो यज़दी फ़िरका हो, चाहे वो सुन्नी मुसलमान हो, चाहे वो शिया मुसलमान हो, चाहे वो किसी भी मजहब से ताल्लुक़ रखने वाले हों, किसी के भी खिलाफ दहशतगर्दी होती है या होगी तो उसके वो मुखालफत करते हैं और मुखालफत करेंगे। और यहाँ इस्लामी जमहूरी ईरान का भी यही मौक़िफ़ है, अलल-एलान की दहशतगर्दी किसी भी शक्ल में हो वो काबिल मजम्मत है और इसकी किसी भी सूरत में हमायत नहीं की जाएगी। लेकिन आप देखें कि जैसे ही दाइश ने मूसल और अरबील की तरफ रुख किया, तो फौरन अमेरिका ने जो है वो हमला करना शुरू किया और कुर्द जो मकामी इंतज़ामिया है उसे बराह रास्त असलाह देना शुरू कर दिया बगदाद हुकूमत की इजाज़त के बग़ैर। यज़दी फ़िरके के ख़िलाफ़ जब उन्होंने दहशतगर्दी की जुल्म किया तो पूरा मगरिब एक साथ हो गया, अक़वामे मुत्तहिदा सलामती कौंसिल। लेकिन जिस दिन दाइश ने हमला किया उसके फ़ौरन ही बाद आमरली शहर का उन्होंने सख्ती के साथ मुहासरा किया दहशतगर्दों ने, और कल तक ये मुहासरा जारी रहा। यहाँ के बाशिंदों के सिलसिले में अमरीका मगरिब और इलाके की हुकूमतों की तरफ से कोई बयान कोई इकदाम अमल में नहीं आया, इस दौरे में यार पर आप क्या कहेंगे?
जी, ये वही चीज़ है कि यहाँ एक सिलेक्टिव फेवरेटिज्म चल रहा है। जैसे आपने सही फरमाया, जब इजीडियम के साथ ऐसा हुआ तो बहुत बहुत बड़ा अलर्ट हुआ यहाँ, यानी सारे सारी यहाँ के हुकूमतों में और इदारों में, हत्ता कि यूनाइटेड नेशंस, तो ये एक सिलेक्टिव फेवरेटिज्म इसीलिए है कि ये असल में लोगों को बांटकर अपने फेवरेट्स बनाना चाहते हैं और उनको अपने मकासद के लिए इस्तेमाल करना चाहते हैं। मैं तो इससे पहले आपको कुर्दों की मिसाल दे रहा था, लेकिन जो भी यहाँ लोग हैं, जो भी ये इन्होंने इस सारे इराक को छोटे छोटे फिरकों में बांटा है। अब भी जो इनकी इसके साथ जरा लातअल्लुक़ी थी, जब जो अभी आप जिक्र कर रहे हैं उसका, उसके पीछे यही है कि ये यहाँ जो शिया मुसलमान हैं, अगर वो किसी तरह से दाइश का निशाना बनेंगे तो वहाँ इनकी मुदाखलत नहीं होगी। इनकी मुदाखलत तो बेसिकली उन 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 आप कहें कि उन लोगों के साथ होती है जो इराक को डिस्टेबलाइज करने में इनके मददगार बन सकें। अब इराक चूंकि मेजॉरिटी वहां लोगों की शिया मुस्लिम्स हैं और वहां हुकूमत जो बनेगी उसमें एक डेमोक्रेटिक हुकूमत, वो तो बहरहाल एक शिया मुस्लिम हुकूमत, उसमें ज्यादा उनका रोल होगा। गरचे वहां पे जो कॉन्स्टिट्यूशन है उसमें पूरा कुर्दों और सुन्नी शिया इसके दरमियान बहुत अच्छा तवाजुन कायम किया गया है, लेकिन फिर भी इनकी ये कोशिश है कि ये उन लोगों को वहां पे फेवर करें जो इराक को डिस्टेबलाइज करने में बाद में उनकी मदद करें। तो यही इसका लॉजिक है कि इनका जो एक सिलेक्टिव फेवरेटिज्म है।
जी अंद्राबी साहब हमारे साथ ही कोशिश करेंगे, दीगर मेहमानों से भी रब्ता हो। बहरहाल अभी हम सिलसिले गुफ्तगू आपसे ही जारी रखेंगे जब तक दूसरे मेहमानों से हमारा रब्ता
जी
नहीं हो जाता। मैं यहाँ पर यह पूछना चाहूँगा कि आप देखें कि इस वक्त इराक़ का जो सियासी अमल है वो बहुसन ख़ूबी काफ़ी तेज़ी के साथ आगे बढ़ रहा है। नूरी मालिकी जो मौजूदा वज़ीर आज़म है, जिनकी मुद्दत कभी भी ख़त्म हो सकती है, जैसे ही नए वज़ीर आज़म अपनी काबीना का ऐलान करेंगे, उन्होंने भरपूर तरीके से नए वज़ीर आज़म और उनकी मुमकिन काबीना के लिए अपनी हमायत का ऐलान किया। इसी तरीके से सदर का इंतखाब हो गया और स्पीकर का भी इंतखाब हो गया, तो अब अवाम में एक नया जोश व वलवला पैदा हुआ है सियासी अमल के ताल्लुक से। तो ऐसे में जब अवाम में एक नया जोश व वलवला पैदा हुआ है, दाइश की तरफ से कुछ इस तरह से इकदाम किए जा रहे हैं जिससे ये कहा जा रहा है कि वो इकदाम दोबारा इराक़ के अंदर अमेरिका और मगरबी मुल्कों को फौजी मुदाखलत की दावत देने के मुतरादिफ़ हैं। चुनांचे जैसा कि आपने ख़बरों में सुना होगा कि किस बहीमाना तरीके से अमेरिका के दो सहाफ़ियों का उन्होंने सर कलम किया, क्या आप समझते हैं कि ये इकदाम दाइश के सिर्फ इसलिए नहीं हैं कि अमेरिका और मगरबी मुल्कों को दोबारा इराक़ में फौजी मुदाखलत की दावत दी जाए?
जी, ये बिल्कुल सही बात कह रहे हैं आप। बल्कि इसका अंदाज़ा यहाँ का मीडिया और यहाँ का जो नैरेटिव है, यहाँ का जो इराक के बारे में जो बहस है उसमें इसका बहुत ही वाजा इसके इशारात मिलेंगे आपको, आप जो बता रहे हैं। यानी इनका ये आर्गुमेंट इस तरह से है कि दाइश के लोग बहुत ही शफाक हैं और वो जैसा कि दो अमेरिकन जर्नलिस्ट को उन्होंने मार डाला तो उसको एक एक केस बनाकर कि वो बहुत ही शफाक हैं और ये बता रहे हैं यहाँ कि वो लोग हमारे लिए खतरा हैं। असल में मगरिब का मसला ये है, अमेरिका बरतानिया का, कि यहाँ की आबादी जो है उनके अंदर एक एंटी वॉर, एक जंग के खिलाफ और मुदाखलत के खिलाफ एक उनके अंदर जहन बन रहा है, और वो इसलिए भी बन रहा है कि यहाँ के माशी और इकोनॉमिक हालात जो हैं वो ये सवाल कर रहे हैं कि अगर हमारी मईशत इस तरह इस वक्त इसकी जो हालत है तो इस हालत में हमें क्या पड़ी है कि हम दूर दराज हजारों मील अपनी फौजों को भेजें, मुदाखलत करें। तो ये यहाँ एक शऊर पैदा हो रहा है यहाँ की पॉपुलेशन में। तो यहाँ की पॉपुलेशन को इसमें लाने के लिए, उनको अपने अपने इन मकासद में हमनवा बनाने के लिए इनका ये आर्गुमेंट है कि दाइश के लोग ये बहुत ही शफाक लोग हैं और ये हमारे लिए खतरा है। ये बहुत ही, यानी मैं खुद ये नहीं समझता कि ये जिस हद तक इस बात को बड़ा चढ़ाकर पेश कर रहे हैं कि अगर यहाँ के लोग वहाँ लड़ने के लिए गए हैं और दाइश में शामिल हुए हैं तो वो वापसी पर यहाँ बहुत बड़ा खतरा रिप्रेजेंट कर रहे हैं, बहुत बड़ा खतरा है उनसे। तो मुझे ये इसकी समझ नहीं आ रही है कि इतना इतना अलार्म क्यों है। आखिर अगर वो गए भी वहां और फिर वहां से वापस भी आए तो यहां कितना क्या हंगामा कर सकते हैं वो। तो ये बात, लेकिन ये बात ये इसलिए कर रहे हैं ताकि यहां के लोग डर जाएं और यहां के लोग ये बात सही समझें कि इनका वहां जाना, इनका वहां मुदाखलत करना बहुत ही जरूरी है। तो ये लोकल यहाँ की जो ओपिनियन है उसको मुतासिर करने के लिए इसको बहुत ही बड़ा चढ़ाकर पेश किया जा रहा है ताकि इनकी मुदाखलत के लिए यहाँ की पब्लिक ओपिनियन जरा उसमें उसमें वो इनकी हमनवा बन
जी
जाए।
अंद्राबी साहब, जैसा कि पूरी दुनिया जानती है और ये बात किसी से ढकी छुपी नहीं है कि दाएश को परवान चढ़ाने में अमेरिका सबसे आगे आगे रहा है। अतः अमेरिकन कांग्रेस में
जी
बजट
बिल्कुल
भी पेश किया गया इसको मुसल्लाह करने के लिए। हिलरी क्लिंटन ने बारहा जो है वो, या जॉन मैककेन वगैरह जैसे लोगों ने इनके साथ मीटिंगें की हैं मुख्तलिफ जगहों पर। तो किसी से ये बात ढकी छुपी नहीं, और अमेरिका ने भी कभी छुपाया नहीं। शाम में जो दहशतगर्द लड़ रहे थे बशार असद हुकूमत के ख़िलाफ़, या अभी भी लड़ रहे हैं उनकी हमायत करने के ताल्लुक से। तो जब ये तय है कि दाएश को अमेरिका ही वजूद में लाया है हकीकी मानों में, तो दाएश की तरफ से दो अमेरिकी सहाफ़ियों का सर कलम किया जाना और फिर अमेरिका की तरफ से दाएश के ख़िलाफ़ इस तरह का बयान देना, क्या आप नहीं समझते कि 11 सितंबर के सिनेरियो की ही तकरार है? 11 सितंबर के नतीजे में अफगानिस्तान और इराक़ की जंग जो है मरज़ वजूद में, अब फिर एक बार इस तरह के दाएश के नाम पर इलाके में कोई दूसरा खेल खेलने की कोशिश की जा रही है, चाहे वो शाम हो चाहे इराक़।
जी बिल्कुल, ये एक सही सही कंपैरिजन है, इसलिए कि ये कोई मैं इंकशाफ नहीं कर रहा हूँ। हर कोई समझता है कि दाइश को इन्हीं लोगों ने परवान चढ़ाया। मैं आपको टोनी ब्लेयर के आर्टिकल का हवाला दे रहा था, उसने खुद बताया है कि अब देखिए ना, पहले इन्होंने 80s में जब ईरान का इस्लामी इनकलाब आया तो उन्होंने एक काउंटर मूवमेंट और एक मुतशद्दिद एक तकफीरियत की एक मूवमेंट पैदा करने के लिए पहली लेबोरेटरी तो वहां अफगानिस्तान में थी। वहां से आपने देखा कि वहां से क्या क्या लोग पैदा हुए और उनने क्या किया। अब बाद में उन्होंने शाम में वही कुछ किया और काफी ज्यादा शिद्दत से उसको किया और शाम में ये सारा कुछ पैदा हुआ। तो इसमें शक नहीं कि ये इनका पैदा किया हुआ है और अब ये इसके बारे में शोर मचा रहे हैं ताकि इनकी मुदाखलत का एक प्रीटेक्स्ट बने। असल में मसला दुनिया पर अपना कंट्रोल जमाना है और ये आप देखिए ना, इनके लिए बहुत बड़ा मसला उस वक्त हुआ जब सोवियत यूनियन बिखर गया। इन्होंने सोवियत यूनियन की एक डरावनी तस्वीर एक कायम की थी। यूरोप को बताया गया था कि आपको सोवियत यूनियन से खतरा है तो हमको नेटो बनाना होगा। फिर सोवियत यूनियन भी नहीं रहा और वार्सा पैक्ट भी नहीं रहा, लेकिन नेटो की ये तौसी करते रहे। अब देखिए इसमें क्या लॉजिक था। असल में ये सारे ये डरावनी चीजें पैदा करते हैं ताकि इनको दुनिया पर अपना कंट्रोल जमाने के लिए एक प्रीटेक्स्ट मिले। और ये बिल्कुल एक वाजह हकीकत है कि इनका मिशन ही दुनिया में कंट्रोल जमाना है और उसके आगे अगर कोई कुव्वत इस वक्त खड़ी हुई है वो तो ईरान का इस्लामी इंकलाब और ईरान की रियासत जो है वो इस राह में इनके आगे है। यानी इनके इनके उन्होंने स्टैंड किया है, वरना एक हेजमनी और दुनिया पर अपना कंट्रोल और वसाइल पर अपना कंट्रोल जमाना ये इनका असल में पॉलिटिकल मिशन है।
जी बहुत शुक्रिया, मैं फिर हाजिर हूँगा। इस वक्त चलते हैं कराची, जहाँ पर टेलीफोन लाइन पर मौजूद हैं पाकिस्तान के सीनियर तर्ज निगार राशिद अहद साहब। अस्सलाम वालेकुम जनाब।
वालेकुम अस्सलाम वरहमतुल्लाह वबरकातुहू।
राशिद अहद साहब, मेरी आवाज़ सुन रहे हैं आप?
जी हाँ, आवाज आ रही है आपकी।
जी अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम वरहमतुल्लाह
जी
वबरकातुहू।
राशिद अहद साहब, इस वक्त जिस तरह से इराक़ के अंदर फौज, अवाम, हुकूमत, कुर्द मलेशिया में एक तरह से इत्तेहाद पाया जा रहा है, और जिस तरह से दाएश जैसे तकफीरी दहशतगर्द गिरोह के ख़िलाफ़ मुनज़्ज़म हो चुके हैं और ये के बाद दीगर उन्हें फतूहात नसीब हो रही हैं, आइंदा की सूरत हाल के बारे में आपका क्या तज़िया है?
जी, इराक में जिस तरीके से अवाम ने, हुकूमत ने और मुख्तलिफ इराक की کی آبادی کے مختلف گروہوں نے اتحاد کا اظہار کیا ہے داعش کے اعتبار سے، بجا طور سے ان کو ایسا ہی کہنا رہی تھا، اس لیے کہ داعش مغرب کا پیدا کردہ ہے اور بالخصوص امریکہ اور صہیونیت کا پیدا کردہ اتنا سنگین خطرہ ہے کہ اگر مسلمان اس کے خلاف متحد نہیں ہوئے تو یہ بحران مسلمانوں کے لیے کافی یعنی کہ بڑے زوال کا سبب ہوگا. اور مسلمانوں چنانچہ عراق میں جس انداز سے عوام اور حکومت نے دانش مندی کا مظاہرہ کیا ہے، وہاں کی فوج نے اور رضاکار فوج نے، بالخصوص مرجعیت کے تدبر نے جس طریقے سے وہاں کے عوام فوج اور رضاکار یعنی اسلام پسندوں کو اپنے محب الوطنوں کو ایک جگہ جمع کر دیا اور ان کے خلاف متحد کر کے انہیں آمادہ کیا ہے کہ وہ ان سے برسر پیکار ہو جائیں، نبرد آزمہ ہو جائیں، اور اس کے نتیجے میں جس طریقے سے یکے بعد دیگرے متعدد علاقے جو داعش کے قبضے میں چلے گئے تھے اور پھر سے عراقی فوج کے اور عراقی عوام کے ہاتھوں میں آتے جا رہے ہیں اور ان عراقی عوام کو بڑی تیزی سے دہشت گردی سے نجات ملتی جا رہی ہے، یہ اس بات کا ثبوت ہے کہ آئندہ بھی عراقی فوج کو عراقی عوام کو مزید کامیابی ملے گی، وہ مزید پیش رفت کریں گے. اور جیسا کہ ابھی آپ نے کی رپورٹ میں آیا کہ وہ موصل کی جانب پیش رفت کر رہے ہیں، کرکوک کے علاقے کو خالی کرانے کی کوشش کر رہے ہیں اور اس میں وہ بہت کامیاب ہیں. داعش کے متعلق، داعش ایک پیداوار ہے، اختراع اور ایجاد ہے امریکہ کی، کہ یہ ایک بیک ڈور ہے، یہ عقب دروازہ ہے امریکہ کا اختراع کردہ، جس کے ذریعہ وہ اسلامی ممالک پر تسلط حاصل کرنا چاہتا ہے پورے طور پہ اور ان کے وسائل کو اپنے قبضے میں لینا چاہتا ہے، ان کے وسائل کو، قدرتی وسائل کو لوٹ لینا چاہتا ہے اور خود وہاں کے اسلامی ممالک کے عوام کو، مشرق وسطی کے عوام کو ان کے اپنے قدرتی وسائل سے محروم کر کے خود اپنے قبضے میں لینا چاہتا ہے. داعش ایک دہشت گردی، یہ دہشت گردی کی علامت ہے اور دہشت گردی ایک اور ایک اپنی پروپیگنڈا ہے، یعنی ایک تو الفاظ کا پروپیگنڈا ہوتا ہے، داعش کی صورت میں امریکہ اور صہیونیت نے ایک عملی پروپیگنڈا کا ذکر کیا. کہتے ہیں نا کہ بعض لوگوں کا کہنا ہے کہ جو یہ پروپیگنڈا جو ہے وہ مینجمنٹ آف کلیکٹیو ایٹیچیوڈز اینڈ اوور اوپینین ہے، یعنی اجتماعی رویے کی تنظیم اور لوگوں کی رائے عامہ پر کنٹرول حاصل کرنا ہے اور اس کے ذریعے کہ تھرو سگنیفیکینٹ سمبلس، بعض اہم علامتی سمبلس کے ذریعے، علامتی حربوں کے ذریعے. تو یہ جو عملی پروپیگنڈا ہے، یعنی کہ آپ دیکھیے کہ الفاظ کا صرف پروپیگنڈا نہیں ہے، مطلب ایک ایسا ٹیرر کریٹ کیا جائے، ایک ایسا دہشت اور سراسیمگی پھیلا دی جائے کہ جس سے اسلام کے حقیقی چہرے کو مسخ کیا جائے. اس سے پہلے وہ خودکش بم دھماکے کراتے تھے، خودکش بم دھماکے میں کیپلٹیز ہلاکتیں زیادہ ہوتی، لیکن اس میں ایک آدمی کو بہت ہی سفاد طریقے سے دبا کیا جاتا، اس کے ذریعہ جو سراسیمگی اور دہشت پھیلائی جاتی ہے اس کو بہانہ بنا کر اسلام کے حقیقی تصور کو اور حقیقی چہرے کو مت کرنے کی کوشش. جیسا کہ ابھی ڈاکٹر اندراوی صاحب نے فرمایا بجا طور سے کہ یہ جو ابھی اسٹیون سوکلوف اور جیمس فولی کا ابھی جو یہ کے بعد دیگرے مغربی صحابی کا جو
جی جی امریکہ صحابی
عراق میں قتل عراق میں جو کیا ہے، یعنی ذبح کیا ہے، اس کو ڈیکیپیٹیٹ کیا ہے، سر قدم کیا ہے، اس سے اور خود یہ امریکہ نے اپنے آدمیوں کے کروایا، برطانیہ نے اپنے صحافیوں کروایا، وہ بجا طور سے اندراوی صاحب نے یہ کہا کہ یہ دراصل اپنے خود اپنے ہی آدمیوں کو اس لیے کروایا تاکہ ان کو بہانہ ملے کہ ہمارے آدمی دہشت گردوں کے شکار رہا. حالانکہ دنیا جانتی ہے، یہ خود اعلانیہ ہے، حمایت کرتے رہے داعش کی، اس سے پہلے القاعدہ، جبہ النصرہ، اور اس کے ذریعہ یہ خود اس طرح کی تنظیموں کو پروان چڑھائی دہشت گرد کو، اور یہ داعش سب سے پیش رفتہ ان کی ہے اس وقت، القاعدہ سے بھی زیادہ، جبہ النصرہ سے بھی زیادہ اور دیگر جو دہشت گرد ہیں. اس کے ذریعہ وہ چاہتے ہیں کہ اسلام کے تصور کو مسخ کر دیا جائے اور اس اور رائے عامہ کو اپنے حق میں में लेकर के दुनिया के इस्लामी दुनिया को रौंद दिया जाए, मुसलमानों के कब्जा करके। इस सिलसिले में सबसे बड़ी मुजाहमत उनको हिजबुल्ला की तरफ से है। चाचा
राशिद साहब, मैं फिर आज आपके संगत में दिया था जी। मैं
दाइश एक संगीन खतरा है
जी, यकीनन दाइश एक संगीन खतरा है। मैं फिर हाजिर हूँ आपकी खिदमत में। इस वक्त टेलीफोन लाइन पर मौजूद है नई दिल्ली से हिंदुस्तान के सीनियर साफी और इराक के उमूर पर गहरी नज़र रखने वाले तर्ज निगार मोहम्मद अहमद काजमी साहब। अस्सलाम वालेकुम जनाब।
वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुहू।
जी काजमी साहब, मैं ये पूछना चाहूँगा कि इस वक्त जो इराक की मौजूदा सूरत हाल है, सियासी एतबार से भी और जंगी मैदान में भी, आप देखें कि सियासी मैदान में भी हुकूमत साजी का अमल अनकरीब मुकम्मल हुआ चाहता है और जंगी मैदान में पेशमर्गा कुर्द मलेशिया जो है वो फ़ौज के साथ आमिली है और दोनों के ताउन से दहशतगर्दों के खिलाफ मुसलसल हमले हो रहे हैं और दहशतगर्दों पर कारी ज़रबें लग रही हैं। आपको याद होगा कि एक वक्त वो था जब दो माह कबल जब दाइश ने कब्ज़ा किया था मुसल पर, तो उसके फ़ौरन बाद वहाँ की जो मकामी इंतज़ामिया थी उसने हत्या किरकुक को जो है अपने कब्ज़े में ले लिया था। वो कहा था कभी इसे हम वफाक के हवाले नहीं करेंगे। एक तरह से शगाब पैदा हो गया था मरकज़ और मकामी इंतज़ामिया जो कुर्द है उसके दरमियान, और मगरबी मुल्कों ने भी फौरी तौर पर कुर्द इंतज़ामिया को असलहे बराह रास्त फराहम करने की पेशकश की थी और फराहम करने शुरू भी कर दिए थे, लेकिन सूरत हाल तब्दील हुई और ख़ुद मसूद बारज़ानी को इस बात का इल्म हुआ कि उन्हें कहीं ना कहीं उन्होंने गलती की और फौरन उन्होंने नूरी मालिकी से माजर चाहिए और फिर फौज और कुर्द एक साथ हुए यानी कुर्द मलेशिया, और उसके बाद नक्शा जो है तेज़ी के साथ तब्दील हो रहा है। तो आइंदा की जो सूरत हाल है उसके पेश नज़र आप क्या कहना चाहेंगे कि इस इत्तेहाद को रोकने के लिए क्या ख़तरा लायक हो सकता है और क्या खतरात पैदा कर सकते हैं इराकी आवाम के दुश्मन ममालिक या हुकूमतें?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। अभी जो कुछ ताज़े वाक़ियात हैं उसको उस पर अगर नज़र डाली जाए तो उससे काफ़ी हद तक इस सवाल का जवाब मिल सकता है। उसमें एक तो ख़ास बात सऊदी अरब के जो शाह अब्दुल्ला हैं, उन्होंने अमेरिका और यूरोप के ख़िलाफ़ इस्लामी दहशतगर्दों यानी ISIS की ख़तरे की तंबीह की है। दूसरी तरफ अमेरिका ने अपने सिफारत खाने की हिफाजत के लिए 350 मजीद फौजी इराक भेजने की तैयारी की है। तो जैसा कि अब से पहले मेरे फाजिल दोस्तों ने अमेरिका की फौजी मुदाखलत की तैयारी की बात कही, मुझे भी ऐसा लगता है कि इन वाकयात से ये समझना आसान है कि वो किसी बड़ी तैयारी में हैं और इराक में अपना एक बड़ा किरदार और रोल फिर से चाहते हैं। इससे पहले चूंकि इराक की हुकूमत ने अमरीकी फौजियों को वहाँ से वापस किया था, उसका एक तरह से जो अमरीका को एक जख्म था जो वो अभी तक नहीं भर पाया और वो चाहते थे कि उनकी फौज वहाँ मुस्तकिल बैठ जाए, उसकी तैयारी वो फिर से शायद करना चाहते हैं। लेकिन दूसरी तरफ जो खुशाइन बात है वो ये कि बगदाद में हुकूमत जमहूरी हुकूमत फिर से मुनासिब तरीके से और सभी की शमूलियत के साथ बनने की तैयारी है। अब असल मुश्किल जो मैं समझ पा रहा हूँ वो ये है कि इराक में जो बगदाद में हैदर अल अबादी की हुकूमत बनने जा रही है उसको दो तरफ से दो किस्म के दोस्तों का सामना है। एक तरफ तो ईरान जैसे दोस्त ममालिक या ईरान एक दोस्त मुल्क और कुछ मुनाफिक किस्म के दोस्त हैं जो बज़ाहिर तो कोशिश करते हैं कहने की कि वो इराक के अवाम के इराक की हुकूमत के साथ हैं, लेकिन वो इराक को तकसीम कराना चाहते हैं। उसमें जैसा कि आपने अभी जिक्र किया, शुरू में जो कुर्द पेशमर्गा को जिस तरह से मदद दी गई और उनके जरिए किरकुक पर कब्जा कराया गया, उसमें ऐसा लगता था कि वो तकसीम की तैयारी बहुत संजीदगी से कर चुके हैं। लेकिन बहरहाल गालिबन वाशिंगटन में जो बैठे हुए कुछ फैसला साज जो लोग हैं वो अब भी ये चाहते हैं कि पूरे इराक के सियासी मंजरनामे पर उनको अहमियत मिले और उनकी अहमियत बाकी रहे, इसीलिए वो चाहते हैं कि बगदाद हुकूमत के साथ फिर से ऐसा तआवुन हो बज़ाहिर जिससे कि इराकी हुकूमत को लगे कि वो उनके हमदर्द के तौर पर आ रहे हैं। लेकिन जिस तरह से ये इजाफी फौजी भेजने की बात कही है उसमें जो मकसद जो एजेंडा है वो एक तो अमरीकी सिफारत खाने को تحفظ فراہم کرنا اور ساتھ ساتھ یہ کہنا کہ کوئی بھی فوجی کارروائی میں یہ شریک نہیں ہوں گے، اس سے ان کی نیت ظاہر ہو رہی ہے. اب ایسے حالات میں عراق کی جو حکومت ہے جس کو نجف کے علماء کی سرپرستی بھی حاصل ہے اور کرد بھی شریک ہیں اس میں اور سنی بھی شریک ہیں، وہ کس سلیقے سے منافق دوستوں اور حقیقی دوستوں سے دونوں طرف سے اپنے مقصد حاصل کرنے میں آگے بڑھ پائے گی، یہ بہرحال ان کے لیے ایک بڑا امتحان ہے. اور میں سمجھتا ہوں کہ علماء کی سرپرستی جس طرح سے اس حکومت کو مل رہی ہے اور ملنے کے امکان ہیں، اس میں وہ ان مشکل حالات سے بھی آگے نکل پائیں گے. دوسرا حصہ جو آپ کے سوال کا ہے وہ سیاسی اور جنگی میدان میں دہشت گردوں کے خلاف جو پیش رفت ہونے کے امکان ہیں اور ہو رہی ہے، اس میں میں سمجھتا ہوں کہ ان کو کامیابی ملے گی. جیسے ہی شام اور عراق کے بارڈر پر عراقی فوجیں اپنا قبضہ مضبوط کریں گی اور شام سے خاص طور پر رقہ سے جو دہشت گردوں کی کمک اور مدد آ رہی ہے اب تک، اس میں اگر وہ روکنے میں کامیاب ہو جائیں گے تو میں سمجھتا ہوں کہ موصل بھی زیادہ دن نہیں لگیں گے موصل کو بھی واپس حاصل کرنے میں. یہ بات اپنی جگہ صحیح ہے کہ عراق کے جو سنی ہیں وہ عام طور پر میں چونکہ وہاں بہت بار جا چکا ہوں، میں نے دیکھا ہے کہ وہ ان میں وہ شدت نہیں ہے جو سعودی اور جو وہابیت والا جو اثر ہے، اس لیے میں سمجھتا ہوں کہ وہ پھر سے واپس آ کر کے اور جو دہشت گرد تنظیم ہے ISIS اس کے شکنجے سے باہر نکل کر کے وہ پھر سے سوچیں گے، چونکہ موصل میں کئی اہل سنت کے علماء کا بھی قتل ہو چکا ہے اور سنیوں کے خلاف بھی انہوں نے کئی جگہ تشدد سے کام لیا ہے. تو میں سمجھتا ہوں کہ اب نئے حالات میں سنی، کرد، شیعہ اور حتیٰ کہ جو مسیحی ہیں وہ بھی سب مل کر کے اس دہشت گردی کے خلاف جنگ لڑیں گے، جیسا کہ ابھی جو تازہ کامیابیاں ہیں اس سے محسوس ہو رہا ہے. تو مجھے میں خوشبین ہوں، مجھے انداز ایسا لگتا ہے کہ اب وہ کامیابیاں اور ملیں گی، چونکہ سبھی نے ان کی حقیقت دیکھ لی ہے. بس بات وہیں پھر آتی ہے کہ وہ عراق کی بغداد میں جو حکومت ہے وہ حقیقی دوستوں اور منافق دوستوں کے درمیان رہ کر کے اپنے معاملات حل کرانے میں کس حد تک آگے بڑھتی ہے اور کتنے سلیقے سے آگے بڑھتی ہے، یہ کافی اہم ہوگا ان کی.
بہت شکریہ آپ کا کاظمی صاحب، بہت شکریہ. معاف کیجیے گا کہ دیر سے آپ لوگوں سے رابطہ برقرار ہوا آپ سے اور راشد احمد صاحب سے. اب چلتے ہیں لندن اسٹوڈیو. اندرابی صاحب، قبل اس کے کہ میں آپ سے سوال کروں، کاظمی صاحب کی بات کو میں تھوڑا سا اور آگے بڑھا دوں. عراق میں شیعہ سنی کا کوئی مسئلہ ہی نہیں، آپ دیکھیں کہ الانبار ہو یا دیالہ ہو یا صلاح الدین صوبے ہوں، خاص طور پر میں فلوجہ کی بات کروں گا جو الانبار صوبے کا ایک بڑا شہر ہے، وہاں پہ ایک عرصے سے دہشت گردوں کے خلاف جو وہاں کے سنی قبائل ہیں وہ فوج کے ساتھ ہیں اور لڑ رہے ہیں. اسی طریقے سے دیالہ اور صلاح الدین صوبوں میں بھی جو قبائلی اور عوامی رضاکار فورس ہیں، وہ ظاہر ہے کہ ان میں سنی اکثریت ہے ان صوبوں میں، وہ سب فوج کا ساتھ دے رہے ہیں، تو عراق میں یہ کوئی مسئلہ ہی نہیں ہے. بہرحال میں اپنا سوال آپ سے کرنا چاہوں گا کہ آپ دیکھیں کہ ابھی امریکی صدر باراک اوباما کی طرف سے یا پینٹاگون کی طرف سے اس طرح کے بیانات آ رہے ہیں کہ ہم شام کے اندر داعش کے ٹھکانوں پر حملہ کریں گے، اس لیے کہ عراق کے اندر جو ان کے جرائم ہیں وہ اب قابل برداشت نہیں. یعنی عراق میں وہ جرائم کر رہے ہیں یزدی یا دیگر فرقوں یا خود شیعہ مسلمانوں کے خلاف، البتہ وہ اگر شیعوں کے ہمدرد ہوتے تو عامر علی کو بہت پہلے وہ آزاد کرا چکے ہوتے، لیکن عزدی اور دیگر جگہوں کو دیکھ کر انہوں نے یہ فیصلہ کیا. گزشتہ 3 سال سے شام کے اندر جو داعش کے عناصر مجرمانہ کاروائیاں اور وحشیانہ اقدامات انجام دے رہے تھے اس پر ان کا دل نہیں پسیجا، تو اب جو انہوں نے شام پر عراق میں ہونے والے جرائم کے بہانے سے داعش کے ٹھکانوں پر بمباری کا فیصلہ کیا، اس کا کیا مقصد ہو سکتا ہے؟ 2 سے 2.5 منٹ کے اندر آپ سے جواب چاہوں گا.
جی، اس پہ ابھی یہاں کافی بحث ہو رہی ہے. اس میں اصل مسئلہ یہ ہے کہ اگر شام میں وہ داعش کی مدد کرتے ہیں تو انڈائریکٹلی وہ یعنی داعش کی مدد نہیں، یعنی اگر وہ شام میں داعش پر کوئی حملہ کرتے ہیں تو انڈائریکٹلی وہ شام کی حکومت کو سپورٹ کرنے کے مترادف ہے. تو اس پر ابھی یہاں کوئی رائے نہیں بن رہی ہے، اس پر ابھی کافی بحث جاری ہے. لیکن دیکھیے، मसला जो काजमी साहब भी जिसकी बात कर रहे थे, देखिए इराक में शिया सुन्नी कोई मसला ही नहीं है, कहीं भी नहीं है। असल मसला जो है वो इसकी एक मुनज्जम तहरीक जो चल रही है और जो बेसिकली सऊदी किंगडम से आ रही है, पैसों की शक्ल में, फतावा और हर और दहशतगर्द ग्रुहों की शक्ल में, वो असल मसला है। और वही वही सारी चीज, वही सारे फिशर्स और ये जो सारा कुछ हो रहा है, इसकी जिम्मेदारी उसी पर है। वरना वरना यूं कोई इस तरह की कोई मुनाफरत या इस तरह का कोई मसला नहीं है। मसला ये है कि ये सारा कुछ लाया जा रहा है। और मैंने जिस चीज से इब्तिदा की थी, मैंने जो इब्तिदा में आपसे गुजारिश की, मैं उसी पर जो है वो अपनी बात को अभी खत्म भी करूंगा। वो यही है कि इराक की जो सूरत हाल में उसके उसके मुहरिकात से हमें यानी वो हमारे सर्फ नजर नहीं होने चाहिए। उसके मुहरिकात जो है, तो मुहरिकात में सबसे बड़ी चीज यही है कि जो ये सऊदी किंगडम जो है, ये अपने आप को बहुत ही गैर महफूज समझती है। कल ही उन्होंने कई लोगों को गिरफ्तार किया। उनको कई अतराफ से इस वक्त जो है वो अपने आप को वो समझते हैं कि खतरे का सामना है। एक तरफ से यमन है, दूसरी तरफ से इराक का मसला है, और सबसे बड़ा मसला उनका अंदरूनी है। मशरकी सऊदी अरब में जो मसला हो रहा है, पिछले साल वहां जो अरामको पर एक साइबर अटैक हुआ, इस वक्त भी वो बहुत खाइफ है। तो ये उनके खौफ का नतीजा है कि वो इस तहरीक को बढ़ावा दे रहे हैं, वो अपना जवाल और अपना खात्मा देख रहे हैं। तो लिहाजा उनकी जो ये बौखलाहट है, इससे हमें आगाह रहना चाहिए। इस
बहुत बहुत
बौखलाहट से
शुक्रिया
अभी
आपका।
वो इराक में और न जाने कहाँ कहाँ वो क्या करेंगे, उससे हमें जो है वो एक बहुत बड़ा मसला है।
जी बहुत बहुत शुक्रिया आपका। नाज़रीन, आपने हमारे मौजूद मेहमानों की गुफ्तगू मुलाहिज़ा फरमाई। बहरहाल इलाके के अवाम और आमायदीन, अकाबरीन, मुफक्रीन, दानिशवरों की जिम्मेदारी है कि वो अवाम और मुस्लिम उम्मा के ख़िलाफ़ जो साजिशें हो रही हैं, जो खतरात लाहक हैं, उसको दर करें और लोगों को उससे आगाह करें। और इराक़ की जहाँ तक बात है, वहाँ पर हमेशा मजहबी उलमा, चाहे वो शिया उलमा हो, चाहे वो सुन्नी उलमा हो, मराजे हो, अकाबरीन, सब ने हर ख़तरनाक और बहरानी सूरत हाल में इंतहाई तदब्बुर, होशियारी और बेदारी का मुजाहरा किया है और मुख्तलिफ ख़तरनाक मौक़े में अपने मुल्क और कौम को बहरान से निजात दिलाई है। तो इस बार भी जाहिर है कि वो इसी तरह की होशियारी, बेदारी और तदब्बुर और तफक्कुर और ताक़ुल का मुजाहरा करेंगे। तो अगले प्रोग्राम तक के लिए मुझे अली बासी और दीगर साथियों को इजाज़त दीजिए। खुदा हाफिज़।